शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल माघ 13 गते शुक्रबार, नेपाल सम्बत 1143, जनवरी 27 तारिक सन् 2023।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
भावी राष्ट्रपतिको तस्विर अझै धुमेल, माओवादी एमालेलाई थप्छ संकेत बनाउँदै।
दात्री निकायले दिएको 44 लाख खोप खेर जाने अवस्थामा कतै खोप लगाउन नपाएको गुनासो, कतै लगाउने मानिसको अभाव।
स्तर उन्नतिका लागि भन्दै वर्षौंदेखि खनिएका सुरुङ मार्गहरू अलपत्र, म्याद थपेको थपै, सरकार मुख दर्शक।
सोमालियामा एक सातामै अल सबाबका 300 बढी लडाकु मारिए, कारवाही अझै केही दिन जारी रहने सैन्य अधिकारीको भनाई।
र टाइगरको भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र आर्मी फाइनलमा।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सत्ता साझेदार दलहरूले प्रधानमन्त्री, सभामुख र मुख्यमन्त्री सहितका धेरैजसो पद हात पारेसँगै भावी राष्ट्रपति आफू अनुकूल बनाउन प्रमुख राजनैतिक शक्तिले गृह कार्य सुरु गरेका छन्। तर भावी राष्ट्रपतिको तस्विर अझै धुमिल छ। निर्वाचन आयोगले 25 फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ। राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख 3 दल कंग्रेस, एमाले र माओवादीका अलग अलग रणनीति छन्। राष्ट्रपति निर्वाचनमा संघीय सांसद मात्र नभई प्रदेशसभा सदस्य पनि मतदाता रहने भएकाले आवश्यक संख्या जुटाउने सम्भावित सबै विकल्पमाथि प्रमुख दलहरूको नजर छ। कंग्रेसले 26 पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु र प्रधानमन्त्रीले विश्वासको मत दिएका दलहरूको संयुक्त बैठक तथा संसद बैठकमा समेत आफूले संवैधानिक पदहरूमा राष्ट्रिय सहमति गर्न खोजेको बताएपछि राष्ट्रपति कुन दलबाट र को हुने भन्ने अनिश्चित छ। भावी राष्ट्रपति प्राप्त गर्न प्रमुख सत्ता साझेदार दल एमाले र प्रमुख प्रतिपक्षी दल कंग्रेसको चासो छ। अङ्कगणितमा माओवादी निर्णायक जस्तै छ। संघीय सरकार र 2 प्रदेशमा मुख्यमन्त्री लिएको माओवादीले भावी राष्ट्रपतिको विषयमा पार्टीभित्र औपचारिक छलफल थालेको छ। राष्ट्रपति निर्वाचनमा पार्टी रणनीतिको विषय माओवादी स्थायी कमिटी बैठकको एजेन्डा बनेको छ। बिहिबार हिजो सुरु भएको कमिटी बैठकमा समसामयिक विषयमा धारणा राख्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रपति निर्वाचनमा पार्टीको भूमिकाबारे सदस्यहरूसँग सुझाव माग्नु भएको छ। राष्ट्रपति निर्वाचनमा कसरी जाँदा उपयुक्त हुन्छ, परिस्थिति बुझेर सुझाव दिन भन्नुभएको छ। उपमहासचिव मातृका यादवले भन्नुभयो, अध्यक्षले हामीलाई प्रश्न खडा गरिदिनु भएको छ। कंग्रेसले समेत विश्वासको मत दिएको अवस्थामा राष्ट्रिय सहमतिको प्रयास गर्नु माओवादीको कर्तव्य भएको प्रचण्डले बताउनु भएको थियो। स्थायी कमिटिका अर्का सदस्यका अनुसार पूर्व सहमतिमा कंग्रेसले धोका दिएका कारण नयाँ समीकरण बनेको प्रचण्डले बताउनु भएको थियो। एमाले साथ नदिएको भए माओवादी सत्ता बाहिर हुनुपर्ने अवस्था रहेको समेत प्रचण्डले स्मरण गर्नुभएको थियो। उहाँले भविष्यलाई समेत हेरेर अगाडि बढ्नुपर्ने अवस्था रहेकोमा जोड दिनुभएको थियो। आजको नयाँ पत्रिकामा भावी राष्ट्रपतिको तस्विर अझै धुमिल शीर्षक समाचार प्रकाशित छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयनको प्रस्ताव निरन्तर दोहोर्याएपछि एमाले थप सशंकित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग हिजो बालुवाटारमा भएको छलफलमा पनि यसबारे आशंका व्यक्त गर्नुभएको छ। स्रोतका अनुसार ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बेला भएको सहमति कार्यान्वयनमा जोड दिँदै राष्ट्रपति निर्वाचनमा एमाले अघि सारेको व्यक्तिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउनु भएको थियो। उहाँले हिजो सुरु पार्टी स्थायी कमिटी बैठकमा पनि सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति हुँदा राम्रो हुने ब्रिफिङ गर्दै सदस्यहरूको राय माग्नु भएको छ। कंग्रेसले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि झस्किएको एमाले राष्ट्रपति आफ्नो पोल्थामा पार्ने कसरतमा छ। राष्ट्रपतिमा माओवादीको भूमिका निर्णायक रहेकाले एमालेको नजर प्रधानमन्त्री दाहालमाथि नै छ। कंग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने स्पष्ट गरिसकेको छ, जसका कारण एमाले ढुक्क हुन सकेको छैन। राष्ट्रपति सुरक्षित गर्न अहिलेकै गठबन्धन बचाइराख्ने रणनीतिमा एमाले रहेको छ। एमाले स्थायी कमिटिका एक सदस्यका अनुसार राष्ट्रपति निर्वाचनसम्म प्रधानमन्त्री दाहाललाई नबिस्काउने, सरकारका निर्णयमा अतिरिक्त हस्तक्षेप नगर्ने र दाहालले दूरी बनाए पनि सत्ता साझेदार दलका शीर्ष नेतालाई आफ्नो खेमामा राख्ने एमालेको रणनीति छ। सोही रणनीति अन्तर्गत ओलीले प्रधानमन्त्री दाहालसँग पटक पटक भेट गर्नुभएको छ। दाहाललाई प्रधानमन्त्री बनाउँदा एमाले राष्ट्रपति र आधा कार्यकाल सभामुख लिने सहमति भएको नेताहरूले बताएका थिए। दाहालले भने लिखित सहमति नभएको बताउँदै आउनुभएको छ। एमाले उपाध्यक्ष युवराज गेवाली दाहाल र ओली बीच भएको सहमति कार्यान्वयन हुने बताउनुहुन्छ। एमालेलाई थप सशंकित बनाउँदै माओवादी कान्तिपुरले समाचार छापेको छ।
हटकै कारण सरकारबाट बाहिरिनु परेको अब्जस खेप्दै आएका कंग्रेस सभापति शेरबहादुर देउवाले आफू विरूद्धको आवाज मत्थर बनाउन केन्द्रीय समिति बैठक पछि सार्दै लग्नु भएको छ। सरकार गठनका विषयमा छलफलका लागि बोलाइएको समीक्षा बैठक लगातार सारेर उहाँले आफू विरूद्धको आवाजलाई मत्थर पार्ने रणनीति अख्तियार गरेको आकलन गरिएको छ। तीनपटक सारेर 15 माघमा तय भएको केन्द्रीय समिति बैठक फेरि अनिश्चित बनेको छ। पछिल्लो समय कंग्रेसलाई सरकार चलाउने चटारो पनि छैन, तत्काल राष्ट्रपति निर्वाचनको माहौल पनि छैन, तर कंग्रेस कार्य समिति बैठक भने विभिन्न बहानामा सरेको सरै छ। कंग्रेस उपसभापति पूर्णबहादुर खड्का पछिल्लो समय केन्द्रीय समिति बैठक सर्नुलाई आन्तरिक कारण देखाउनुहुन्छ। भ्रातृ संस्थाको पूर्णता लगायत कारण बैठक सार्नु परेको उहाँको भनाइ छ। स्रोतका अनुसार देउवाले राष्ट्रपति निर्वाचनसम्म पार्टीमा अतिरिक्त विवाद चाहनु भएको छैन, जसका कारण उहाँले राष्ट्रपति निर्वाचनसम्म बैठक सार्ने रणनीति बनाउनु भएको छ। यसरी बैठक लम्बिँदा आफू विरुद्धको आवाज कमजोर बन्दै जाने देउवाको बुझाइरहेको छ। 10 पुसमा कंग्रेस सरकारबाट बाहिर रहने अवस्था आएसँगै 12 पुसमा देउवाले 22 पुसका लागि केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको थियो, तर 25 पुसमा पहिलो संसद बैठक र 26 पुसमा प्रधानमन्त्रीले विश्वासको मत लिने कारण देखाउँदै बैठक 28 पुसलाई सारियो। 26 पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्य सम्पादन समिति बैठकबाट निर्णय भएपछि लगतै 15 माघमा केन्द्रीय समिति बैठक सारेको थियो, तर 3 पटक सारेर सरकार गठनको 35 दिनपछि तय भएको केन्द्रीय समिति बैठक फेरि अनिश्चित बनेको छ। कंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक सूचना मार्फत 15 माघका लागि तय भएको बैठक विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो। राष्ट्रपति निर्वाचनसम्म पार्टीमा थप विवाद चाहँदैनन् देउवा शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
दात्रे निकायहरूले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको 44 लाख डोज खोप प्रयोग नहुँदा खेर जाने अवस्थामा पुगेको छ। दाताबाट प्राप्त खोपलाई समयमै सदुपयोग गर्नेतर्फ सरकारी तहबाट पहल नहुँदा यस्तो अवस्था आएको हो। दाताले दिएको लाखौं डोज खोप म्याद गुज्रिने अवस्थामा पुग्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार 5 देखि 11 वर्ष उमेरसम्मका बालबालिकाका लागि भनेर आएको खोपको पनि म्याद गुज्रिसकेको छ। गत सेप्टेम्बरदेखि अक्टोबरसम्म म्याद रहेका खोप यही जनवरी अन्त्यसम्ममा प्रयोग गर्न सकिने भन्दै विभागले केही समय अघि स्थानीय तहमा पठाएको थियो। ती खोप जनवरी महिनाभरिमा प्रयोग गर्न सकिने सल्लाहकार समितिको सिफारिसपछि विभागले स्थानीय तहमा पठाएको हो। विभागको परिवार कल्याण महाशाखा प्रमुख डाक्टर विवेकलाल दासले 5 देखि 11 वर्ष उमेरसम्मका बालबालिकाका लागि प्रदेशमा 87,000 र स्थानीय तहमा 3 लाख डोज पठाइएको बताउनुभयो। स्थानीय तहले बालबालिकालाई खोप लगाउन प्रेरित नगर्दा यस्तो अवस्था आएको उहाँको तर्क छ। डाक्टर दासका अनुसार खोपको पहिलो डोज 81% र दोस्रो डोज 80% बालबालिकाले लिएका छन्। 4.5 वर्षमा हिँड्दै गरेका बालबालिका 6 महिनापछि 5 वर्ष पुग्ने भन्दै स्थानीय तहले तिनका लागि पनि माग गरेका कारण सोही अनुसार खोप पठाइएको विभागका एक अधिकारीले बताएका छन्। चीनबाट अनुदानमा आएको 40 लाख डोज भेरोसेल खोप खपत हुन नसक्दा टेकु स्थित स्वास्थ्य सेवा विभागको भण्डार कक्षमा थन्किएको छ। कतै खोप नपाएर लगाउन नपाएको गुनासो छ भने कतै खोप भएर पनि लगाउने मानिस नहुँदा प्रयोगमा आउन सकेको छैन। 44 लाख खोप खेर जाने अवस्थामा आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सबैभन्दा बढी सवारी चाप हुने राजमार्गहरू स्तरोन्नतिका लागि खनेर अलपत्र पारेका ठेकेदारहरू सरकारमाथि कसरी हावी भएका छन् भन्ने उदाहरण दोहोरिएको छ। पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको म्याचकिता प्रगति 22.55% मात्र भएकामा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठको टोलीले अघिल्लो मंगलबार स्थलगत अवलोकन गरेको थियो। टोलीमा मन्त्रालयका सचिव र ठेकेदारलाई एक वर्षको म्याद थपिएका सड़क विभागका महानिर्देशक पनि हुनुहुन्थ्यो। अब काममा ढिलाइ गर्न पाइन्न, समस्या के छन् सिधै मलाई आएर भन्दा हुन्छ, म समाधान गर्छु, तर काम ढिलो गर्न छुट छैन, मन्त्री श्रेष्ठको निर्देशन थियो। तर जवाफमा ठेकेदार प्रतिनिधिले भने थपिएको म्यादभित्र 50% भन्दा बढी काम गर्न नसकिने जानकारी गराउँछौ। एसियन हाइवे मार्फत पूर्व पश्चिम राजमार्गको 70 कञ्चनपुरदेखि सिराहाको कमलासम्म तथा नारायणगढ बुटवल खण्डको ठेक्का लागेको छ। 2018 डिसेम्बर 22 चार वर्षे ठेक्का सम्झौता भएकाले एक महिना अघि म्याद सकिएको छ। सवारी चाप बढी रहेका अरू सडकमा पनि स्तरोन्नति अस्तव्यस्त हुँदा यात्रुले शास्ति बेहोर्नु परिरहेको छ। संघीय राजधानी भित्रिने बाहिरिने सवारीको बाक्लो आउजाउ हुने नागढुङ्गा मुगलिङ खण्डमा गत जेठदेखि स्तरोन्नति भइरहेको छ। त्यही सडकमा जोडिएको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकमा पनि गाडी बाक्लै गुड्छन्। मैलुङ स्याफ्रुबेसी 1.45 करोडमा सक्ने गरी 2077 ठेक्का भएको थियो। ठेकेदार सिद्धि साई कन्स्ट्रक्सनले पाएको छ। 11 महिनादेखि ठेकेदार सम्पर्कविहीन भएको छ भने म्याद 2079 माघ 14 गतेसम्म हुँदाखेरि प्रगति भने 25% मात्रै भएको छ। यस्तै मुगलिङ पोखरा 15.89 करोडमा ठेक्का सम्झौता भएको छ। ठेकेदार चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसन रहेको छ भने यो 2081-82 म्याद रहेको छ। हालसम्म प्रगति 6.79% मात्रै भएको छ। नागढुङ्गा 9 बिसेको 2078 चैत 29 1.30 करोड 84 लाखको सम्झौता भएको थियो भने ठेकेदार जाङसु सगुन जेभीले पाएको छ म्याद 2081 जेठसम्म रहेको छ। यस्तै नारायणगढ बुटवल सडकको ठेक्का रकम 16.99 करोड रहेको छ। ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ। ठेक्का समय सकिँदा प्रगति 22.55% मात्रै रहेको छ। यस्तै कञ्चनपुर कमलाको 15.66 करोडको ठेक्का सम्झौतामा ठेकेदार चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ कम्पनीले पाएको छ। 2077 कार्तिक 13 सम्झौता भएकोमा सकिनुपर्ने 2080 कार्तिकसम्ममा हो, तर हालसम्म प्रगति 19% मात्रै भएको छ। उता 900 मलेखुको 5.33 करोड 19 लाखको ठेक्का सम्झौता 2079 वैशाख 14 ठेकेदार जेङ आइसिसी शर्मा लामाजेवीलाई दिएको छ। म्याद 2082 जेठसम्म रहेको छ। अराजक ठेकेदार मुखदर्शक सरकार शीर्षकमा आजको कान्तिपुरले समाचार छापेको छ।
भेरी नगरपालिका एक स्थित रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजी रूपमा सम्पन्न भएको 5 महिना पुग्यो। काम भने अधुरै छ। 25 लाख रुपियाँ खर्चिएको यो आयोजना अलपत्र छ, तर निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ। यो जाजरकोटको खबर हो। सोलारका पाता अलपत्र र तोडफोड गरिएका छन्। पाइप अपुग्छ 500 मिटर अनुमान गरिए पनि कार्यालयले 300 मिटर मात्रै दिएको छ। सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो। सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैले खरिद गरेको थियो। भेरी 13 बारेला स्थित इमिले सौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ। 15 लाख लागतको आयोजनाको पाइप र सोलार पाता यत्र तत्र सरिएका छन्। सोलार सिस्टम चल्दैन, यसका लागि पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले नै खरिद गरेको थियो, तर इस्टिमेट अनुसार पाइप आएन, जसका कारण हालसम्म नदीदेखि पोखरीसम्म पानी पुगेको छैन। भेरी 12 को विष्णेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ। 10 लाख लागतको आयोजनाले न इस्टिमेट अनुसार पाइप पाएको छ, न त पाइप र सोलारको संरक्षण नै गरिएको छ। भेरी नगरपालिका 13 स्थित विष्णेचौरमा लिफ्ट सिँचाइ आयोजनाको अवस्था पनि बिजोग छ। कमिसन खाने प्रवृत्तिका कारण आयोजना अलपत्र परेका छन्। तर कमिसन कसले खायो भन्ने विषयमा उपभोक्ता र कार्यालयले एकले अर्कालाई दोष दिएका छन्। कार्यालयले कमिसन खाएकै कारण आयोजना अलपत्र परेको उपभोक्ताहरू लगाउँछन्। भेरी नगरपालिका 13 का धरमबहादुर बस्नेतले कृषि विकास कार्यालयले कमिसन खाएकै कारण आयोजना अलपत्र परेको आरोप लगाउनुभयो। कमिसनको खेलले 9 आयोजना अलपत्र शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
सर्वोच्च अदालतले होटल रेस्टुरेन्ट लगायतले लिँदै आएको 10% सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यता विपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो। तर लामो समयदेखि सेवा प्रदायकले खारेजीको माग गरिरहेको दूरसञ्चार सेवा शुल्क र विद्युत महसुलमा लगाइँदै आएको एनर्जी शुल्क भने अझै उपभोक्तामाथि भार बनाइएको छ। उपभोक्ताले वार्षिक रूपमा आर्थिक ऐनको व्यवस्था बमोजिम दूरसञ्चार सेवा शुल्क तिर्दै आएका छन्। सेवा प्रदायकले यस्तो शुल्क कम्तीमा 1% मात्र लगाउन वा शून्य बनाउन माग गर्दै आएका छन्। होटल लगायतको शुल्क हटाउन आदेश भए पनि करमाथि कर शुल्क थपिने दूरसञ्चार शुल्क र विद्युतको एनर्जी शुल्क भने राज्यले घटाउन समेत चाहेको छैन। नेपाल विद्युत प्राधिकरणले त विनियमावलीका आधारमा विद्युत महसुलमा एनर्जी शुल्क थपेर कर निर्धारण गरी उपभोक्ताबाट असुल गर्दछ। त्यसका लागि अनुमति भने विद्युत नियमन आयोगले दिएको हुन्छ। कायम हुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले श्रम ऐनको उक्त व्यवस्था संविधानको धारा 44 र धारा 115 मर्म विपरीत रहेको भन्दै 2079 माघ 11 गतेदेखि लागू हुने गरी बदर गरेको हो। हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क, गोर्खापत्रमा समाचार छ।
ढाला थपेर माटो तथा निर्माण सामग्री बोकेका टिप्परलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ। केही समय अघि प्रहरीले कारवाही गर्न थालेपछि टिप्परले अधिक भार ओभरलोड बोक्न छाडेका थिए। तर अहिले पुनः टिप्परले ढाला थपेर क्षमताभन्दा बढी सामग्री बोक्न थालेका छन्। तिनै तहको निर्वाचनका बेला प्रहरी प्रशासन निर्वाचनमा व्यस्त भएका बेला ओभरलोड गरी टिप्पर सञ्चालन गरिएका थिए। त्यसरी सञ्चालनमा आएका टिप्परमाथि प्रहरीले सक्रियता बढाएर निगरानी गर्न थालेको छ। ठूला आयोजनाका नाममा संगठित रूपमै ढाला थपेर माटो बोक्न थालिएपछि त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो। केही समयदेखि नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ हुँदै यस्ता ओभरलोडका टिप्परको माटो बोक्न थालेको गुनासो आएपछि ट्राफिक प्रहरीले त्यस्ता सवारीमाथि निगरानी थपेको छ। आजको गोर्खापत्रमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। काठमाडौँको नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको घटना सम्बन्धमा छानबिन समिति गठन भएको छ। आचार्यको उपचारका क्रममा बुधबार बिहान कृतिपुरस्थित वन अस्पतालमा मृत्यु भएको थियो। बुधबार बसेको मन्त्री परिषदको बैठकले आचार्यका विषयमा छानबिन गरी यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो। गृह मन्त्रालयद्वारा बिहिबार सहसचिव नारायण प्रसाद रिसालको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरिएको प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिनुभयो। उक्त समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक रहनु भएको छ। आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा समितिले छानबिन गर्नेछ। राष्ट्रिय मानवाधिकार आयोगले आचार्यको आत्मदाह घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गोर्खापत्रमा समाचार छ।
इलामको सूर्योदय नगरपालिका 11 का 37 वर्ष प्रेम प्रसाद आचार्यले माघ 10 गते नयाँ बानेश्वर स्थित संसद भवन अगाडिको सड़कमा आत्मदाह गर्न अघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनी विरुद्ध आत्महत्या दुरुसाहनमा जाहेरी दर्ता भएको छ। हिजो काठमाडौँ प्रहरी परिसर टेको पुगेर आचार्यकी श्रीमती नानुका अधिकारीले उनीहरू विरुद्ध जाहेरी दिएको जानकारी अधिवक्ता स्वागत नेपालले दिनुभयो। मृतक आचार्यकी श्रीमती नानुका अधिकारीले आत्महत्या दुर्साहनको कसुरमा जाहेरी दर्ता गर्नुभएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश राज मैनालीले बताउनुभयो। मंगलबार संसद भवन बाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उहाँले फेसबुकमा विभिन्न व्यवसाय गर्दा दलाल बिचौलिया र ठूला व्यापारिक घरानाले शोषण गरेको आरोप लगाउनु भएको थियो। उहाँले विभिन्न व्यवसाय गर्दा 60 लाखभन्दा बढी ऋण लागेपछि आफूले आत्मदाहको निर्णय लिएको पोस्टमा उल्लेख गर्नुभएको थियो। नागरिक दैनिकमा समाचार छ।
प्यारासिटामोल ट्याब्लेट लगायतका औषधि खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकामाथि अनुसन्धान थालेको छ। आर्थिक वर्ष 2076-77 यताका 3 वर्षमा नगरपालिकाले खरिद गरेका औषधिमध्ये सिटामोलको खरिद मूल्य औषधि व्यवस्था विभागले तोकेको न्यूनतम खरिद मूल्यभन्दा धेरै राखिएको छ। केही औषधि जीएमपी गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस प्रमाणित नभएका कम्पनीका छन्। अख्तियारको इटहरी स्थित कार्यालयले गत पुस 4 पत्र काटेर नगरपालिकालाई विभिन्न प्रश्न सोधेको थियो। आर्थिक वर्ष 2076-77 कति रकम विनियोजन गरी कुन प्रक्रियाबाट कति औषधि खरिद भयो भन्ने मुख्य प्रश्न छन्। आजको कान्तिपुर दैनिकमा सिटामल खरिदबारे अख्तियारले थाले अनुसन्धान शीर्षकमा समाचार प्रकाशित छ।
सरकारले विश्वासको मत लिने तय नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित बनेको छ। बुधबार बोलाइएको बैठक एजेण्डा नभएकाले सभामुखको निर्देश अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। यसअघि 3 माघमा बसेको बैठकले उपसभामुख चयन गरेको थियो। विश्वासको मतका लागि समय माघ हुन सक्ने आकलनसहित सभामुखले 11 माघमा बैठक तोक्नु भएको थियो। सरकारले विश्वासको मत लिने प्रयोजनका लागि बैठकमा समय माग गरेको छैन। कुनै एजेण्डा नभएकाले बैठक बस्न नसकेको संसद सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित नयाँ पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। सोमालियाको सेनाले त्यहाँका विद्रोही अलसभा विरुद्ध जारी राखेको कारवाहीका क्रममा 1 सातामा कम्तीमा पनि 300 लडाकु मारिएका छन्। त्यहाँका सैन्य अधिकारीले दिएको जानकारी अनुसार गत 1 सातामा जारी कारवाहीका क्रममा 30 सैनिक मारिएका हुन्। मारिनेमा अलसभाब सशस्त्र समूहका 2 कमाण्डर पनि रहेका छन्। देशव्यापी रूपमा गरिएको कारवाहीमा उनीहरू मारिएको त्यहाँका सैन्य अधिकारीले बताएका छन्। सेनाले अलसभाबका लडाकु विरुद्ध विशेष प्रतिरक्षात्मक कारवाही सुरु गरेको र सो कारवाही अझै केही दिन जारी रहने बताइएको छ।
अब खेल समाचार। तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ एफएफ र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेका छन्। पोखरा रङ्गशालाको भलिबल मैदानमा हिजो पहिलो सेमी फाइनलमा एफएफले घरेलु टोली गण्डकी प्रदेशलाई 3-0 सोझो सेटमा हरायो। एफएफले गण्डकीलाई 25-13, 25-17, 25-21 नतिजा निकालेको थियो। गण्डकी समूहमा 4 स्थानमा रहँदै पहिलो स्थानको एफएफसँग प्रतिस्पर्धा गरेको हो। दोस्रो सेमी फाइनलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आर्मी क्लब फाइनल पुगेको हो। आर्मीले 3-1 सेटमा जित निकालेको हो। पहिलो सेट 25-23 गुमाएको आर्मीले त्यसपछिका 25-13, 25-22, 25-12 लगातार सेट जितेको थियो। पुरुषतर्फ समूह चरणका खेल सकिएका छन्। हिजो गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भए। गण्डकीसँग पराजित श्रीलङ्काको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ। अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई हरायो। विभागीय डर्बीमा आर्मीले 25-17, 25-19, 25-23 सेटमा जित निकाल्यो। आज पुरुषतर्फ सेमी फाइनल खेल हुनेछ। सेमी फाइनलमा एफएफ र पुलिस तथा गण्डकी र आर्मी भिड्नेछन्।
र नेपाल क्रिकेट संज्ञानले नेपाल T20 लिग आयोजनाका क्रममा केही त्रुटिहरू भएको स्वीकार गरेको छ। भारतीय कम्पनी 73 स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्राटेजिक पार्टनर बनाउँदै क्यानले पहिलो पटक आयोजना गरेको लिग विवादले घेरिएको थियो। 2 साता अघि सकिएको लिग लाइभ बेटिङ, स्पट फिक्सिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको, राखेपको स्वीकृति नलिई आयोजना गरिएको र श्रम स्वीकृति नलिई आयोजना गरिएको थियो। निजी स्वार्थको लिग भनिएका कारण आफूहरू दुखी रहेको जनाउँदै क्यान अध्यक्ष चतुरबहादुर चन्दले समयमै दर्ता हुन नसक्नु, समयमै श्रम स्वीकृति प्राप्त गर्न नसक्नु जस्ता प्रक्रियागत त्रुटिले सधैँ आलोचना मात्र भएको बताउनुभयो। अन्जानमा त्रुटि भएको छ। हाम्रो खराब उद्देश्य थिएन, काम गर्दा गर्दै त्रुटि भएको कुरा सच्याउन हामी तयार छौँ। नेपाल T20 लिगको एउटा अध्याय सकिएको छ जुन खराब योजना थिएन, तर यसका नकारात्मक असरहरू मात्र बाहिर आए, जबकि नेपाल T20 लिग डबल राउन्ड रोबिनमा हुनु, 80% नेपाली खेलाडीले पारिश्रमिक पाइसक्नु, केही पाउने क्रममा रहनु जस्ता सकारात्मक पक्ष छन् अध्यक्ष चन्दको भनाइ छ। तर स्पट फिक्सिङले गर्दा त्यो चर्चामा आएर अरू कुराहरू पनि बिग्रिए जस्तो लाग्छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
भावी राष्ट्रपतिको तस्विर अझै धुमिल, माओवादी एमालेलाई थप सङ्केत बनाउँदै।
दात्री निकायले दिएको 44 लाख खोप खेर जाने अवस्थामा कतै खोप लगाउन नपाएको गुनासो, कतै लगाउने मानिसको अभाव।
स्तरोन्नतिका लागि भन्दै वर्षौंदेखि खनिएका राजमार्गहरू अलपत्र, म्याद थपेको थपै सरकार मुख दर्शक।
सोमालियामा एकसाथमै अल शबाबका 300 बढी लडाकु मारिए, कारवाही अझै केही दिन जारी रहने सैन्य अधिकारीको भनाई।
र टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र आर्मी फाइनलमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद। समीक्षा र रविन्द्र बिदा हुन्छौँ। नमस्कार।